यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट बिहान 7 बजेको समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अवस्था सामान्य बन्दै गएपछि सुनसरी र मधेस प्रदेशका जिल्लाहरूमा लगाइएको कर्फ्यू हटाइयो। मुलुकमा एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्नुपर्नेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि। वैशाखदेखि हालसम्म देशभर 4,053 विपदका घटना। र इरानसँग द्रुत सम्झौता हुने आशामा इरान विरूद्ध आक्रमण रद्द गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्,
सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा,
नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सुनसरीको देवानगंज स्थित कप्तानगंजमा गत 10 गते भएको घटनापछि तनावपूर्ण बनेको सुनसरी र मधेस प्रदेशका जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ। कतिपय जिल्लाहरूमा स्थिति सामान्य बन्दै गएपछि कर्फ्यू आदेश हटाइएको छ। शान्ति सुरक्षाको अवस्थामा सुधार भएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आज बिहान 5 बजेबाट जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा लगाउँदै आएको निषेधाज्ञा आदेश हटाएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जारी गर्नुभएको सूचनामा निषेधाज्ञा आदेश हटाइएको उल्लेख छ। गृहमन्त्री सुदन गुरूङले आन्दोलनरत हिन्दूवादीहरूसँग वार्ता गरेपछि सबै आन्दोलनको कार्यक्रम फिर्ता लिएपछि निषेधाज्ञा हटाइएको हो। सिराको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सिराले सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यू आदेश हिजो साँझ 7 बजेदेखि हटाइएको जनाएको छ। गोलबजार क्षेत्रमा पछिल्लो केही दिनदेखि उत्पन्न तनाव र सुरक्षा चुनौतीलाई ध्यानमा राखी प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो। सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ। सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोधे वर्साई नगरपालिकाका जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरेको जनाएको छ। प्रमुख जिल्लाधिकारी श्याम कृष्ण थापाद्वारा जारी सूचना अनुसार जिल्ला सुरक्षा समितिको बैठकबाट निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। जनकपुर जयनगर बिजलपुर रेल सेवा हिजोबाट पुनः सुचारू भएको छ। स्थानीय प्रशासनले जनकपुरधाम उपमहानगरपालिकाको 4 किल्ला क्षेत्रमा जारी गरेको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेपछि जयनगर जनकपुर भंगाहार रेल खण्डको रेल सेवा हिजोदेखि पुनः शुरू भएको नेपाल रेलवे कम्पनी लिमिटेडले जनाएको छ। नेपालको एकमात्र जनकपुर जयनगर बिजलपुरा ब्रोडगेज रेल सेवा 51 किलोमिटर रहेको छ। गृहमन्त्री सुदन गुरूङले महोत्तरीमा नेपाल भारत सीमा क्षेत्रको निरीक्षण गर्नुभएको छ। हिजो नेपाल भारत सीमा मटिहानी मदवापुर 10 गजा क्षेत्रको गृहमन्त्री गुरूङले निरीक्षण गर्नुभएको हो। गृहमन्त्री गुरूङले सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको स्थलगत निरीक्षण गर्दै सीमाको वर्तमान अवस्था, सुरक्षा व्यवस्थापन तथा आवत जावतको अवस्थाबारे जानकारी लिनुभएको हो। मटियानी स्थित सशस्त्र प्रहरी बलको बीओपी पुगेर सुरक्षा अवस्थाबारे जानकारी लिनुभएका गृहमन्त्री गुरूङले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सतर्कता अपनाउन निर्देशन समेत दिनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनैतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात गर्न आवश्यक रहेको बताउनु भएको छ। तुलसीलाल अमात्यको 29 स्मृति दिवसका अवसरमा तुलसीलाल स्मृति प्रतिष्ठानद्वारा हिजो ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उहाँले नेता अमात्यको त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउन सबैले संयमता अपनाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1:15 बजी बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ। यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ। यस्तै आजै 4 संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्दैछ। अपरान्ह 2 बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरी उप छलफल गर्ने कार्यक्रम छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा छलफल हुनेछ। समितिको बैठक बिहान 11 बजे बस्दैछ। बिहान 11 बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल हुने कार्यक्रम छ। त्यस्तै अपरान्ह 1 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने कार्यक्रम रहेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। गैरातीदेखि लागू हुने गरी पेट्रोल, डिजल, मटीतेल र हवाई इन्धनमा मूल्य वृद्धि भएको निगमले जनाएको छ। निगमले पेट्रोल प्रति लिटर 3 रूपियाँ, डिजल र मटीतेल प्रति लिटर 5 रूपियाँले वृद्धि गरेको छ। यस्तै हवाई इन्धन आन्तरिक तर्फ 20 रूपियाँ र अन्तर्राष्ट्रिय तर्फ प्रति किलोलिटर अमेरिकी डलर 131 वृद्धि भएको छ। इण्डियन आयल कर्पोरेशनले 31 जुलाई 2026 पठाएको नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 20 रूपियाँ 19 पैसा, डिजलमा 39 रूपियाँ 67 पैसा र हवाई इन्धनमा प्रति लिटर 19 रूपियाँ 6 पैसा बढ़ेर आएको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा प्रति लिटर 200 रूपियाँ पुगेको छ। सुर्खेत र दाङमा 199 रूपियाँ कायम भएको छ। त्यस्तै चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलबारी, धनगढ़ी र वीरगंजमा 197 रूपियाँ 50 पैसा पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। यसअघि प्रति लिटर पेट्रोल 197 रूपियाँ र डिजेल मटीतेल प्रति लिटर 195 रूपियाँ रहेको थियो। पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा 1,49 करोड़ रूपियाँ बराबरको घाटा हुने निगमले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 100 भन्दा बढ़ी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ। विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जाल मार्फत बिक्री वितरण भइरहेका तेल, सेम्पू, चिया, खाद्यपूरक आहार लगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो। ती उत्पादनको गुणस्तर र मौलिकता तथा उपभोग गर्न मिल्ने नमिल्ने बारे परीक्षण भइरहेको विभागले जनाएको छ। उपभोक्ताको स्वास्थ्य र अधिकारलाई सुनिश्चित गर्न क्रियाशील रहेको जनाउँदै विभागका महानिर्देशक मोतीराम सापकोटाले नक्कली उत्पादनको बिक्री वितरण रोक्न बजार अनुगमनलाई तीव्र पारिएको स्पष्ट गर्नुभयो। सरकारले विश्वको 12 अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा यही साउन 14 गते क्याम्प 2 क्याम्प 3 जाने क्रममा हिमपैरोमा परि आरोहीहरूको निधन भएको प्रति दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत उक्त दुर्घटनामा प्रख्यात आरोही निर्मल पूर्जा निम्स दाईसहित नेपाली आरोहीहरू पूरबहादुर गुरूङ युक्ता, किली पेम्बा शेर्पा किलु, निमा शेर्पा, नवाङ थिण्डु शेर्पा, गेलु शेर्पा तथा उहाँहरूसँगै ब्रोडपिक चढ़ने अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको दुःखद निधनबाट पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति भएको जनाएको छ। नेपाली आरोहीहरू संलग्न रहेको आरोहण टोली बेपत्ता भएको खबर प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकायहरू र नेपाली टोली समेतले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले उच्च हिमाली क्षेत्रमा कठिन खोज कार्य सञ्चालनमा संलग्न पाकिस्तानी तथा नेपाली पर्वतारोही टोलीको साहसिक कार्यको सराहना पनि गरेको छ। कालीगण्डकी करिडोरको बेनी जोमसोम सड़क खण्डका विभिन्न स्थानमा पहिरो नियन्त्रण गरी सड़क स्तरोन्नति योजना सञ्चालन गरिएको छ। बेनी जोमसुम कोरोला सड़क आयोजनाले म्याग्दी खण्डको गलेश्वरदेखि बैंसरी र बैंसरीदेखि रातोपानी खण्डका विभिन्न स्थानमा पहिरो नियन्त्रण गरी सड़क फराकिलो बनाउने तथा स्तर उन्नतिको काम थालिएको हो। यसअघि सड़क निर्माणका क्रममा पहिरोका कारण ठेकाबाट हटाइएका खण्डहरूमा पहिरो नियन्त्रण गरेर सड़क फराकिलो बनाउने, कल्भर्ट निर्माण गर्ने, ग्याबिन जाली लगाउने, पक्की पर्खाल निर्माण गर्ने तथा सड़क ढलान गर्ने काम भइरहेको आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको जुमसुम जोड्ने सड़क र बेनी दरवाङ सड़कमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आइतबार र सोमबार साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो। बेनी जोमसोम सड़क कालीगण्डकी करिडोर अन्तर्गत पर्दछ। यस सड़क भएर मानिस मुक्तिनाथ कोरोला नाकासम्मको यात्रा गर्ने गर्छन्। पश्चिम म्याग्दीलाई सदरमुकामसँग जोड्ने बेनी दरबाङ सड़क पनि 2 दिन रातीको समयमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिनुभयो। अविरल वर्षापछि आएको पहिरोका कारण मुगुको पिना बालै गमगढ़ी सड़क खण्ड 2 सातादेखि अवरूद्ध हुँदा करिब 1 दर्जन गाउँका स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ। सड़क सञ्चालन हुन नसक्दा सवारी साधन ठप्प भएका छन् भने सदरमुकाम गमगढ़ीसम्मको आवागमन निकै कष्टकर बनेको मुगुबाट हाम्रा संवाददाता विनोद कुमार मल्लले जनाएका छन्। सड़क अवरूद्ध भएपछि स्थानीयहरू वैकल्पिक पैदल बाटो प्रयोग गरी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। वर्षायामका कारण पैदल मार्ग समेत हिलाम्मे र जोखिमपूर्ण बनेकाले दैनिक कामकाज, व्यापारिक गतिविधि तथा अत्यावश्यक सेवामा समेत असर परेको स्थानीयहरूले बताएका छन्। सड़क अवरूद्ध हुँदा सदरमुकाम आउजाउ गर्न, दैनिक उपभोग्य वस्तु ढुवानी गर्न तथा बिरामीलाई उपचारका लागि अस्पताल पुर्याउन समेत कठिनाई भएको छ। गत वैशाखी 1 गतेदेखि साउन 17 गतेसम्म देशभर कुल 4053 विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा 196 जनाको ज्यान गएको छ। यस्तै 1218 जना घाइते भएका छन्। 4 जना बेपत्ता छन्। विपदबाट जोगिन पूर्व सावधानी अप्नाउन प्राधिकरणले सबैलाई आग्रह गरेको छ। वर्षाको समयमा अकस्मात बाढ़ी पहिरो आउने सर्पदंशको जोखिम हुने भएकाले विशेष सतर्कता अप्नाउनु पर्नेमा जोड़ दिएको छ। पछिल्लो 24 घण्टामा देशभर कुल 34 विपदका घटना घटेका छन्। विपदमा परि 1 जनाको ज्यान गएको छ, 20 जना घाइते भएका छन्। विपदका कारण देशभरका 25 जिल्ला प्रभावित भएको छ। देशका 2 सड़क अवरूद्ध हुन पुगेको छ। विपदका कारण 27,25,000 रूपियाँ बराबरको अनुमानित क्षति भएको छ। उद्धार राहत लगायतका कामका लागि 271 जना प्रहरी परिचालन गरिएको छ। बागमती प्रदेशका उपत्यका बाहेकका 10 जिल्लाका 91 स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त रहेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितौनले सार्वजनिक गरेको त्रिवर्षीय तथ्याङ्क अनुसार बागमती प्रदेशमा सवारी दुर्घटना गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिएको छ। भौगोलिक हिसाबले चितौन, धादिङ र मकवानपुर जिल्ला दुर्घटनाका लागि अत्याधिक संवेदनशील मानिएका छन्। प्रदेशभर रहेका 91 जोखिमयुक्त ब्ल्याक स्पट मध्ये चितौनमा 17, धादिङमा 16, सिन्धुलीमा 14 र मकवानपुरमा 12 रहेका छन्। काभ्रेपलाञ्चोकमा 11, नुवाकोट 8, रसुवा र रामेछाप 4, सिन्धुपाल्चोकमा 3 र दोलखामा 2 स्थान जोखिममुक्त रहेको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पौडेलले जानकारी दिनुभयो। डडेलधुराको अजय मेरू गाउँपालिका 2 का 7 अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा लाल पूर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समितिले अजय मेरू 2 का 7 अव्यवस्थित बसोबासी परिवारलाई लाल पूर्जा वितरण गरेको अजय मेरू गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले जानकारी दिनुभयो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई अंकित मूल्य अर्थात प्रतिकिता 100 रूपियाँमा नै सेयर उपलब्ध गराउन सबै प्रवर्धक कम्पनीलाई आग्रह गरेको छ। इपानका अध्यक्ष मोहन कुमार डाँगीका अनुसार केही जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन प्रक्रियामा भएको ढिलाइका कारणले कतिपय प्रवर्धक कम्पनीले स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। सेवा सुविधा र सड़कको अभावमा गाउँ छाड़ेका धनकुटाको फलामेटार लगायतका स्थानीय अहिले सड़क पूर्वाधार पुगेपछि गाउँ फर्किन थालेका छन्। धनकुटामा तमोर करिडोर र अन्य सड़क निर्माण भएपछि सदामटार, हम्स, मोरङ लगायतका क्षेत्रमा बसाई गएका मध्ये केही परिवार गाउँ फर्कने क्रम शुरू भएको बताउँछन् धनकुटाबाट संवाददाता ईश्वर थापा।
धनकुटाको चौबिसे गाउँपालिका वडा नम्बर 4 फलामे टारका महेन्द्र नेउपाने एक समय गाउँ छाडेर धनकुटा सदरमुकाम बस्दै आउनु भएको थियो। गाउँमा सड़क, बिजुली र खानेपानीको अभावका कारण नेउपाने गाउँ छाड्न बाध्य हुनु भएको थियो। तर तमोर करिडोर सड़क निर्माण भएपछि पुनः गाउँ फर्केर कृषिमा सक्रिय हुनु भएको छ। अहिले उहाँले करिब 30 रो पनि क्षेत्रफलमा आँप, एभोकाडो, सजीवन, सुपारी लगायतका फलफूल खेती विस्तार गर्नु भएको छ।
तमोर करिडोर आयो, अब यातायातको सुविधा पनि भयो, अहिले एउटा आँप बेच्छु भन्दा पनि बोटमै आएर खरिद गरेको अवस्था पनि छ। होइन, म आफै टिपेर आफै सदरमुकाममा लान्छु, धरान इटरीतिर लगेर बेच्छु भन्दा पनि यातायातको सुविधा छ।
सड़क नहुँदा धनकुटाको फलामेटार दुर्गम क्षेत्र मानिन्थ्यो, तर अहिले सड़क, बिजुली, खानेपानी र टेलिफोन सेवा पुगेपछि गाउँको मुहार फेरिएको छ। बजार र स्वास्थ्य संस्थामा पुग्न सहज भएको छ भने कृषि उत्पादन बिक्री र दैनिक उपभोग्य सामग्री ल्याउन पनि सुविधा भएको छ। गाउँमा सुविधा बढेसँगै परिवार सहित पुनः गाउँ फर्कि स्थानीय स्मृति लिम्बुले बताउनुभयो।
1989 सालतिर गयौँ, 2-3 वर्ष गयौँ र बसेँ यहाँनिर। बाटोघाटो पनि आयो, सेवा सुविधा पनि पहिला, अनि अहिले चाहिँ रोडहरू पनि आयो। आफूलाई केही सामानहरू चाहियो भने पनि किन्नलाई सहज भयो, कहीँ जानु पर्यो भने पनि सहज भयो।
सड़क निर्माणसँगै गाउँमा आवत जावत र आधारभूत सुविधा सहज भएपछि केही परिवार पुनः गाउँ फर्कन थालेका छन्। तमोर करिडोर अन्तर्गत धनकुटा खण्डका सदामटार, हंसमोरङ लगायतका क्षेत्रमा पनि बसाई गएका मध्ये केही परिवार गाउँ फर्कने क्रम सुरु भएको स्थानीय विनोद भण्डारी बताउनुहुन्छ।
फलामेटारमै पनि 4-5 परिवार पहिला बसाई सरेर गइसके फर्किया छन्। भैँसीमा 1-2 परिवार छ, सदाम हङ्समरङतिर पनि फर्केर कोही नयाँ व्यवसाय होटल पसलहरू गर्नु भएको छ, कोही कृषिमै पनि फर्किनु भएको।
सड़क सञ्जाल विस्तार सँगै धनकुटाका विभिन्न गाउँमा बसाई सरेकाहरू पुनः फर्कन थालेका छन्। कुनै समय सड़कको अभावले गाउँ छाडेकाहरू अहिले सड़ककै सुविधाले गाउँ फर्किरहेका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
धनकुटापछि अब कैलालीतर्फ लागौं। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गको काम समयमा सम्पन्न नहुँदा स्थानीयलाई आवत जावतमा समस्या भएको छ। हुलाकी राजमार्गको स्तर उन्नति गर्ने काम 2079 पुष मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता भएको भए पनि हालसम्म सम्पन्न हुन सकेको छैन। कैलालीबाट संवाददाता ईश्वर साउदको यो रिपोर्ट।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गको काम निर्माण सम्पन्न गर्नुपर्ने मितिभन्दा 3.5 वर्ष बढ़ी समय गइसक्दा पनि पूरा भएको छैन। हुलाकी राजमार्गको स्तर उन्नति गर्ने काम 2079 पुष मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको थियो, तर पनि अझै दुई क्षेत्र मिलाएर 13.5 किलोमिटर सड़क कालोपत्रे हुन सकेको छैन। पूर्व पश्चिम अन्तर्गत सत्तीदेखि धनगढ़ीसम्म 7.5 किलोमिटर र उत्तर दक्षिण खकरोलादेखि लम्कीसम्म 6 किलोमिटर सड़क निर्माण हुन बाँकी रहेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढ़ीका प्रमुख मुकुन्द प्रसाद लामिछाने:
कति भयो नि, धनगढ़ीमा 10.5 किलोमिटर कालोपत्र गर्नुपर्नेमा 3 किलोमिटर कालोपत्र काम सम्पन्न भएको छ, बाँकी सड़क खण्ड 7.5 किलोमिटर कालोपत्र गर्नु भएको छ। 4 लेनलाई पनि डबल लेनमा कन्भर्ट गर्दा पनि 6 किलोमिटर कालोपत्र गर्नु भएको छ।
यसरी सम्झौता मितिभन्दा 3.5 वर्ष पर पुग्दा पनि सड़क कालोपत्र नहुँदा यहाँका नागरिकहरूलाई सड़कमा आवत जावत गर्न समस्या भइरहेको छ। टीकापुर छ नारायणपुरका स्थानीय चतुर प्रसाद खनाल:
हामी त साह्रै दुखी अवस्थामा छु, म त डेली साँझ बिहान हिँड्नु पर्ने बाटोमा, यो दुधको कारोबार हो मेरो, बाटाले गर्दा हामी कहिले दुध पोखिने, कहिले गाडी ढल्ने, साह्रै दुःख पाएका छु। र यी ठेकादारहरूले ठेकादार पाएका छन्, लिएका छन्, अनि अरू अरू काम गरिरहेका छन्, जनतालाई दुःख दिने काम मात्रै छ।
स्थानीय भरत बम पनि सड़क समयमै नभन्दा आफू र यो सड़कमा आवत जावत गर्ने सबैलाई धेरै दुःख भएको बताउनुहुन्छ।
अरूतिर विकास भयो भने तर यो बाटो खाल्टा खुल्टी दुनियाँदार छ, बर्खामा अहिले पानी परेको बेला हेर्नु गाडी चलाउने मान्छे कति दुःख छ, ड्राइभरलाई कति गाडी चलाएर स्पिड लिउँ भन्दा पनि छैन, स्लो चलाउँ भन्दा त्यो यति बिजोग छ, कति वर्षदेखि त्यो बाटोमा एउटा गाडी राम्रो चलाउने लायककै छैन, दुःख छ क्या।
सत्तीदेखि धनगढ़ीसम्म पूर्व पश्चिम 69 किलोमिटर र खकरोलादेखि लम्कीसम्म उत्तर दक्षिण 29.7 किलोमिटर सड़कको स्तर उन्नतिको लागि नेपाल सरकारले ठेक्का लगाएको थियो। सत्तीदेखि धनगढ़ीसम्मको पूर्व पश्चिम सड़क खण्ड कालोपत्री गर्ने ठेक्का स्वच्छन्द जोशी जेबी धनगढ़ीले पाएको छ भने उत्तर दक्षिण लम्की खकरोला सड़क खण्डको कालोपत्री गर्ने ठेक्का रायमाझी गल्बा जगदम्मा जेबी काठमाडौँले पाएको छ। नसकिएको कामको लागि म्याद थपको प्रक्रिया शुरू भएको र म्याद थप अनुसार चालू आर्थिक वर्षमा काम नसकेपछि निर्माण कम्पनीसँगको सम्झौता तोडेर कार्यवाही गरिने बताउनुहुन्छ हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढ़ीका प्रमुख लामिछाने:
बाँकी सड़क खण्डको कालोपत्री गर्ने कार्य चालू हावामा म्याद थपेर सम्पन्न गर्ने लक्ष्य लिए, म्याद थप पाएका ठेकाहरूको पनि म्याद थप अवधिभित्र ठेक्का सम्पन्न हुन नसकेको अवस्थामा ठेक्का टर्मिनेसनमा जान्छ,
लम्की खकुला सडक खण्डको पहिलो तथा दोस्रो प्याकेज र सत्ती धनगढी सडक खण्डको भजनी पश्चिमको प्याकेज भने यसअघि नै कालोपत्रे भइसकेको छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिका र इजरायलले महिनौदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने सम्झौता छिट्टै हुनुपर्ने शर्तसहित इरानमा नयाँ आक्रमण रोक्न सहमति जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग द्रुत सम्झौता हुने शर्तमा आफूले इरान विरूद्धका आक्रमण रद्द गरेको बताउनु भएको छ। इण्डोनेसियाको मादुरा टापुमा एउटा डुंगामा आगो लाग्दा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने थुप्रै बेपत्ता भएका छन्। डुंगामा आगलागी भएपछि आत्तिएर यात्रुहरू समुद्रमा हाम्फाल्दा उक्त संख्यामा हताहती भएको खोज तथा उद्धार अधिकारीहरूले बताएका छन्। पेरूको नाजका शहर नजिक युरोपेली पर्यटक बोकेको एउटा विमान दुर्घटनाग्रस्त हुँदा 13 जनाको मृत्यु भएको छ। विमान प्रसिद्ध नाजका लायन्सको दृश्यावलोकन गराउन उडाइएको थियो। नाजका अनुसार विमान नजिकैको इका शहरबाट उडेको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालमा आर्थिक नीतिहरूमा हुने अस्थिरता र अन्यले मुलुकको समग्र अर्थतन्त्रलाई संकुचनतर्फ धकेल्ने गरेको तथ्य नेपाल राष्ट्र बैंकको एक पछिल्लो अध्ययन प्रतिवेदनले पुष्टि गरेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आर्थिक नीतिगत अन्यलका समष्टिगत आर्थिक प्रभावहरू नेपालको प्रमाण शीर्षकको अध्ययन प्रतिवेदनले नीतिगत स्पष्टताको अभावमा लगानीकर्ताको मनोबल कमजोर हुने र त्यसले उत्पादनदेखि उपभोगसम्म नकारात्मक असर पार्ने देखाएको छ। सन् 2011-2026 तथ्याङ्कलाई गुगल ट्रेन्डमा आधारित अनिश्चितता सूचकांक मार्फत विश्लेषण गरिएको उक्त प्रतिवेदनले नेपालको अर्थतन्त्रमा नीतिगत अन्यलले पार्ने बहुआयामिक असरहरूलाई विस्तृत रूपमा उजागर गरेको छ। प्रतिवेदनका अनुसार जब आर्थिक नीतिहरूमा अन्यल बढ्छ त्यसको प्रत्यक्ष असर मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्छ भनिएको छ। अध्ययनले नीतिगत अन्यलमा हुने एक मानक विचलनको वृद्धिले नेपालको वास्तविक जीडीपीमा करिब 2% गिरावट ल्याउने देखाएको छ। त्यस्तो अन्यलले निजी क्षेत्रलाई नयाँ लगानी गर्नबाट रोक्ने र उपभोक्ताहरूलाई ठूलो खर्च गर्नबाट हतोत्साहित गर्ने हुँदा समग्र मागमा कमी आई अर्थतन्त्र संकुचित हुने प्रतिवेदनले औल्याएको छ। यद्यपि जीडीपीमा त्यस्तो असर अन्यल शुरू भएको करिब 6 महिनापछि मात्र स्पष्ट रूपमा देखिने गरेको प्रतिवेदनले उल्लेख गरेको छ। नेपालको शेयर बजार नीतिगत परिवर्तन र अन्यल प्रति सबभन्दा बढी संवेदनशील देखिएको प्रतिवेदनले औल्याएको छ। प्रतिवेदनका अनुसार आर्थिक वा राजनीतिक नीतिहरूमा अन्यल बढ्न साथ शेयर बजारमा तत्कालै गिरावट आउने गरेको र त्यस्तो अन्यलका कारण नेप्से परिसूचक 5-10% घट्ने गरेको पाइएको उल्लेख गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले जल विद्युत आयोजनाबाट प्रभावित स्थानीयलाई आयोजनाको शेयर अंकित मूल्य प्रतिकिता 100 रूपियाँमा नै उपलब्ध गराउन माग गरेको छ। केही प्रवर्धक कम्पनीहरूले स्थानीयका लागि प्रिमियम मूल्यमा शेयर निष्कासन गर्ने तयारी गरिरहेको चर्चा चलेका बेला इपानले त्यस्तो धारणा सार्वजनिक गरेको हो। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले धितोपत्र दर्ता तथा निष्कास नियमावली अनुसार स्थानीयलाई लाभान्वित गराउने उद्देश्यले छुट्याइएको 10% शेयर अंकित मूल्यमै दिनुपर्नेमा जोड़ दिनु भएको छ। स्थानीयलाई सस्तो मूल्यमा शेयर दिँदा आयोजना र समुदाय बीचको विश्वास बलियो हुने, सामाजिक विवाद कम हुने र आयोजनाहरू समयमै सम्पन्न गर्न सहज वातावरण बन्ने इपानले ठहर गरेको छ। इपानले आफ्नो सम्पूर्ण सदस्य कम्पनीहरूलाई पनि स्थानीयको हित र आयोजनाको दीर्घकालीन स्थायित्वको लागि प्रतिकिता 100 रूपियाँमै शेयर उपलब्ध गराउने नीति अवलम्बन गर्न आग्रह गरेको छ। गत आर्थिक वर्षमा काँकडभिट्टा नाका हुँदै 24,50,64,44,000 मूल्य बराबरको पेट्रोलियम पदार्थ नेपालमा आयात भएको छ। त्यस अवधिमा काँकडभिट्टा भन्सार हुँदै 12,18,07,64,000 रूपियाँ बराबरको पेट्रोल आयात भएको छ भने 9,55,49,00,000 डिजल तथा 2,77,10,73,000 रूपियाँ बराबरको एलपीजी ग्यास आयात भएको छ। आर्थिक वर्ष 2081-82 पेट्रोल 8,92,85,00,000 र डिजल 7,03,32,00,000 बराबरको आयात भएको थियो। भन्सार कार्यालयका प्रमुख शिवलाल नेउपानेका अनुसार पेट्रोलियम पदार्थ आयात गरी गत आर्थिक वर्षमा पेट्रोलबाट 5,85,37,50,000 र डिजलबाट 2,93,22,49,000 राजस्व संकलन भएको छ।
भुवन प्रसाद आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
जापानमा आयोजना हुने आगामी विश्व एसियाली खेलकुद एसियाडमा नेपालको प्रतिनिधित्व गर्दै व्यक्तिगत र समूह खेलमा गरेर कञ्चनपुरका 9 जना खेलाड़ी सहभागी हुँदैछन्। सुदूरपश्चिममा खेलाड़ी उत्पादन गर्ने जिल्लाका रूपमा परिचित कञ्चनपुरबाट उत्पादन भएका महिला तथा पुरूष गरी 9 जना खेलाड़ी र 3 प्रशिक्षक एसियाली खेलकुद प्रतियोगितामा परेका छन्। एसियाली खेलकुदमा पुरूष र महिला कबड्डी खेलमा प्रमुख प्रशिक्षकको भूमिकामा विष्णुदत्त भट्ट सहित राष्ट्रिय कबड्डी टीम अहिले भारतको हरियाणामा प्रशिक्षणमा छन्।
रमेश टमाटा खेल समाचारका साथमा अब मौसम। देशभर मनसुनी वायुको प्रभाव परेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाड़ी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहितको मध्यम सम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी र बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.7 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:21 भयो भने सूर्यास्त भए साँझ 6:57 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। अवस्था सामान्य बन्दै गएपछि सुनसरी र मधेस प्रदेशका जिल्लाहरूमा लगाइएको कर्फ्यू हटाइयो। मुलुकमा एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्नुपर्नेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि। वैशाखदेखि हालसम्म देशभर 4053 विपदका घटना। र इरानसँग द्रुत सम्झौता हुने आशामा इरान विरूद्ध आक्रमण रद्द गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।